یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر
562. دیندارو، گرپی صدر دین، ماں باپ، میں نے آپ کو ایک آدواز میں شاید کہا ہے یا ویسٹ میں بولا ہوں، گرپی صدر دین کی 119 برس کی عمر تھی اور 100 برس کی عمر میں ان کو پیری جوما ملا. ان کے دادا کے جو باپ تھے، جن کو ہم پڑدادا کہتے ہیں، وہ حضرت پیر شمس تھے، اور پیر شمس نے اپنے بیٹے پیر نصیر دین کو، اپنے پوترے پیر صاحب دین کو، اپنے پڑ پوتے پیر صدر دین کو، اور اپنے پوتے کے پوتے پیر حسن کبیر دین کو، یہ پانچ پیڑھیوں کو ٹریننگ دینے والے پیر شمس تھے. بعض کتابوں کے حسابوں سے پتہ لگتا ہے کہ پیر شمس کی 118 برس کی عمر تھی، لیکن خود پیر شمس نے من سمجھانی میں لکھا ہے کہ ان کی 240 برس کی عمر تھی. گرپیر صدر دین کو یہ جو واقعہ پیش آیا کہ ان کا دیدار بند ہو گیا، تو اس وقت ان کو پیری جوما نہیں ملا تھا. گرپیر صدر دین کو پیری جوما نہیں ملا تھا، اور اس وقت پیری جو تھی پیر نصیر دین کے پاس، یعنی ان کے دادا کے پاس تھی. عمر کا کچھ پتہ لگتا نہیں کہ حضرت پیر صدر دین کی اس وقت کتنی عمر تھی، مگر پیر صدر دین پیری جوت ملنے سے پہلے بہت زبردست عابد تھے، ہر روز دیدار کرتے تھے. ہم اسماعیلیوں کو یہ جاننا چاہیے، ہر اسماعیلی بچے کو، کہ شاہ اور پیر کیا ہے، اور یہ شاہ اور پیر صرف ہم اسماعیلیوں میں ہیں یا کہیں اور بھی یہ چیز ملتی ہے. اسلام کے اندر ایک اللہ کا نور ہے، ایک نبی کا نور ہے، اور اسی جواز کے اوپر امام سلطان محمد شاہ صلوات اللہ علیہ نے کراچی کے اندر پلیٹینم جوبلی تھی، فبروری مہینے کی 20 تاریخ 1954 امام سلطان محمد شاہ جب پلیٹینم جوبلی کے لیے آئے، سکندر مرزا پریسیڈنٹ تھا، دنیا بھر کے جتنے بھی پاکستان کے اندر ایمبیسیڈرز اور کاؤنسلز تھے، اس کے علاوہ دنیا کے اور بہت سے رپورٹرز ساری دنیا سے اکٹھے ہو کے آئے تھے، تمام جتنے بھی ادھر کمیونٹیز ہیں پاکستان کے اندر، ہندو بھی تھے اور میجورٹی مسلمانوں کی ہے، سنی تھے، سنیوں کے تمام فرقے تھے، شیعہ تھے اور شیعوں کے تمام فرقے تھے، اور نیچرلی ان کے لیڈرز کو اکٹھا کیا گیا تھا، اس کے علاوہ اسماعیلی تھے، 1 لاکھ کی اس اسمبلی کے اندر، اس مجمع کے اندر حضرت امام سلطان محمد شاہ صلوات اللہ علیہ دنیا بھر کے سب سے بڑے اسلامی ملک کے اندر، اس وقت بنگلہ دیش ساتھ تھا اور وہ ایسٹ پاکستان تھا، امام نے فرمایا میں اسماعیلیوں کا روحانی ماں باپ ہوں، میں خلیفۃ اللہ بھی ہوں اور خلیفۃ الرسول اللہ بھی ہوں، آپ کے پاس یہاں لائبریری کے اندر کبھی اس وقت کا کوئی الاصلاح کا جو وہاں سے نکلا کرتا تھا چھنارا نکالتے تھے، یا اسماعیلی پیپر کوئی نکلے تو پلیٹینم جوبلی کے وقت کی سلطان محمد شاہ کی وہ سپیچ پڑھو، اس میں یہ جو 2 لفظ ہیں کہ ان تمام دنیا کے بڑے لوگوں کے سامنے، ساری دنیا کے اسلامی ممالک کے جتنے بھی ایمبیسیڈرز تھے اور غیر اسلامی ممالک کے ایمبیسیڈرز تھے، ملا مولوی پڑھے لکھے آدمی سب تھے، ساری دنیا کے اندر اس کی براڈ کاسٹنگ کی جا رہی تھی، ساری دنیا کے اندر ٹیلی ویژن کے اندر ویسٹرن کنٹریز اور دوسری فار ایسٹرن کنٹریز کے اندر اس کی تمام فلمیں دکھائی گئیں، امام فرماتا ہے میں خلیفۃ اللہ ہوں اور خلیفۃ الرسول اللہ ہوں، یہ 2 لفظ بہت قیمتی ہیں، پبلک میں دعویٰ کرنا کہ میں اللہ کا خلیفہ ہوں، کیونکہ رسول کے خلیفہ تو ابو بکر عمر ہیں، وہ اللہ کے خلیفہ نہیں ہیں، حضرت ابو بکر، حضرت عمر، حضرت عثمان اور اس کے بعد جو بنی امیہ ہوئے انہوں نے خلافت کا دعویٰ کیا، ان کو چھوڑ دو، لیکن 4 جو خلیفہ ہیں اس کے اندر جن کو ہم خلفائے راشدین کہتے ہیں، اس میں یہ 3 تو کھڑے، علی تو ہمارا امام ہے، لیکن حضرت ابوبکر، حضرت عمر اور حضرت عثمان نے ایسا کبھی نہیں کہا کہ ہم خلیفۃ اللہ ہیں، خلیفۃ الرسول کا دعویٰ کیا، لیکن یہ امام یہ کہتا ہوں میں اللہ کا خلیفہ ہوں، کسی مسلمان نے اعتراض کیا؟ کسی نے پوچھا اس کو کہ تم نے یہ دعویٰ کیوں کیا؟ سورۃ البقر کے اندر فرشتوں کو اکٹھا کرنے کے لیے اللہ نے تھوڑا سا بیان دیا ہے کہ اس نے فرشتوں کو اکٹھا کیا، سب فرشتوں کو حاضر کیا، اے فرشتوں میرا ارادہ ہے میں دنیا کے اندر ایک خلیفہ بناؤں، انی جائل فی الارض خلیفہ، میرا ارادہ ہے میں دنیا کے اندر اپنا ایک خلیفہ بناؤں، فرشتوں نے سجدہ کیا، سر تسلیم خم کیا، تو مالک ہے، تو جو چاہے سو کر سکتا ہے، لیکن ہم نے کیا تیری کوئی نافرمانی کی ہے؟ فرمایا نہیں، میں جو جانتا ہوں وہ تم نہیں جانتے، تو اللہ کا خلیفہ کون ہو سکتا ہے؟ کسی نبی نے اللہ کا خلیفہ ہونے کا دعویٰ نہیں کیا کبھی، لیکن اللہ نے کہا کہ آدم کو میں خلیفہ مقرر کرتا ہوں، اور کسی نبی کے لیے یہ نہیں فرمایا، لیکن حضرت ابراہیم کے لیے فرمایا. حضرت ابراہیم کے لیے یہ اس وقت فرمایا کہ جب حضرت ابراہیم علیہ السلام بہت برس تک نبوت کا کام کر رہے تھے، یعنی نبی تو تھے، ان کو بعد میں امام بنایا. پیر صدر الدین نے جو ستوتر پاتر کی ونشاولی یعنی نسب نامہ جو لکھا ہے، اس کے اندر آپ کو ایک نام ملے گا، اسلام. یہ اسلام نام جو ہے یہ حضرت ابراہیم کا ہے، اور قرآن شریف کے اندر ان کا نام اسلمہ تھا. یہ حضرت ابراہیم جو نبی بھی تھے امام بھی تھے، حضرت آدم علیہ السلام نبی بھی تھے امام بھی تھے. امام خلیفہ ہے اللہ کا، اور پیر امام کا خلیفہ ہے، یا پیر کو نبی کا خلیفہ کہہ سکتے ہو. تو امام سلطان محمد شاہ نے جو یہ دعویٰ کیا کہ میں خلیفۃ اللہ بھی ہوں اور خلیفۃ الرسول اللہ بھی ہوں، جو پیر ہے وہ نبی کا نور ہے، اور نور پاک ہے، ہر گناہ سے پاک ہے، غلطی سے مبرہ ہے. مگر پیر بننے سے پہلے جس کو پیر بننا ہے، میں آپ کو مثال دے رہا ہوں حضرت پیر صدر الدین کی. آپ چھوٹی عمر سے بلکہ بچپن سے جنم سے پاک تھے، پاکیزہ تھے. جس طرح نبی، ہر نبی پیدائش سے ہی پاک ہوتے ہیں، اسی طرح سے ہر امام پیدائش سے پاک ہوتے ہیں. پیر صدر الدین بہت عابد تھے، بڑے علم والے تھے، ہر روز دیدار کرتے تھے. پیر حسن کبیر الدین ان کے سب سے چھوٹے فرزند تھے. پیر صدر الدین کے پانچ بیٹے تھے، ان میں خصوصاً پانچ میں پیر حسن کبیر الدین چھوٹی عمر سے بڑے عابد تھے، اور پیر صدر الدین ان کے درجے سے واقف بھی تھے. ایک دفعہ میں آپ کو پیر حسن کبیر الدین کے درجے کی بات کروں. پیر صدر الدین قرآن لکھ رہے تھے اپنے گھر پہ بیٹھے ہوئے، اوپر کی منزل پہ قرآن لکھ رہے تھے. ان کا مکان شہر سے باہر تھا. اس وقت پیر صدر الدین ملتان میں رہتے تھے، ملتان شہر کے اندر سے بیچو بیچ ندی نکلتی ہے، اس طرف شہر ہے، اس طرف فقیروں کے مکان یا قبرستان وغیرہ ہے. اب تو شہر بڑا ہو گیا. ان کے نزدیک ہی ایک ہندو فیملی رہتی تھی. پیر حسن کبیر الدین چھوٹے تھے، تین برس کے، اس ہندو لڑکے کے ساتھ کھیلا کرتے تھے. وہ لڑکا کچھ پانچ ایک سال کا تھا، آپ سے تھوڑا بڑا تھا، دو برس. ہر روز صبح پیر حسن کبیر الدین اپنے گھر سے نکلے اور جاوے اس کے پاس، اور وہ دونوں لڑکے تھوڑی دور سامنے جنگل شروع ہوتا تھا، اس کے کنارے پہ باغ بگیچہ تھا، وہاں کھیلا کرتے تھے. ایک دن حضرت پیر حسن کبیر الدین اپنے گھر سے نکل کے اپنے اس دوست ہندو کے گھر گئے تو بہت سے لوگ باہر بیٹھے تھے، اندر سے رونے پیٹنے کی آوازیں آ رہی تھیں. تین برس کے فرزند تھے، کچھ دنیاوی حساب سے پتا نہ تھا. آپ جب ادھر پہنچے تو مرد لوگ جو باہر بیٹھے تھے، اس میں خصوصاً اس لڑکے کا جو باپ تھا، اس نے پیر حسن کبیر الدین کو پکڑ لیا اور گلے لگا کے رونا شروع کیا. پیر حسن کبیر الدین دنیاوی نظر سے دیکھے تو سمجھ نہ سکے کہ کیا ہوا. پوچھا کہ میرا دوست کدھر ہے؟ تو پکڑ کے لے گیا اندر. مردہ پڑا تھا, عورتیں پیٹ رہی تھیں. جیسے ہی پیر حسن کبیر دین اندر داخل ہوئے, اس لڑکے کی ماں نے دھاڑے مار کے رونا شروع کر دیا کہ تیرا دوست جم کو چھوڑ کے چلا گیا. پیر حسن کبیر دین بڑے کنفیوزڈ ہوئے. وہ تو سویا تھا, اس کو کہا اٹھ. ایک دو دفعہ بولے, اٹھا نہیں, جھک کے ہاتھ پکڑا. جیسے جیسے یہ بولے کہ اٹھ, عورتیں زیادہ رونے لگی. آپ نے ہاتھ پکڑا, وہ کھڑا ہو گیا. ہندو مذہب کے اندر بھوت کو بہت مانتے ہیں. ابھی وہ مردہ تھا, رو رہے تھے, اور جیسے ہی وہ زندہ ہوا تو بھوت سمجھ کے سب بھاگ گئے. پھر حسن کبیر جی نے اس کا ہاتھ پکڑا, دونوں کودتے کودتے چلے گئے جنگل میں. سامنے جنگل تھا, کنارے کے اوپر کھیلنے لگے. تھوڑے ہی عرصے کے اندر سارے شہر میں چرچا ہو گئی, سینکڑوں آدمی اکٹھے ہو گئے, اور یہ دونوں کھیل رہے ہیں, ان کو دیکھ رہے ہیں. آپ کا پی صدر دین کا ایک نوکر یہ سب تماشا دیکھ رہا تھا, بھاگا ہوا گیا پی صدر دین کے پاس. یا سیدی, پیر حسن کبیر دین نے تو مردہ زندہ کیا. آپ قرآن لکھ رہے تھے, چھوڑ کے اترے نیچے, دیکھا تو ہجوم اتنا بہت, اور دو لڑکے کھیل رہے ہیں. اس لڑکے کے باپ نے پیر حسن کبیر دین کے والد صاحب پیر صدر دین کے پاس آ کے ساری بات سنائی. پیر صدر دین ہنسنے لگے, گئے ان کے پاس. پیر حسن کبیر دین کو گود میں اٹھایا, بیٹے اس چھوٹی عمر سے جو کبھی تم نے کھیل کرنے شروع کر دیے تو تکلیف ہو جائے گی. چہرے پہ ہاتھ پھرایا, اور وہ جو روحانی طاقت تھی پیر حسن کبیر دین کے, جس کی وجہ سے انہوں نے مردے کو زندہ کیا, وہ کھینچ لی. جو ہی یہ طاقت کھنچ گئی, وہ لڑکا گر پڑا اور گزر گیا. ان کی طاقت سے وہ زندہ ہوا تھا. پیر شمس نے مردے کو زندہ کیا, وہ تو آپ کو پتا ہے. آج کی دنیا کی چشمہ لگا کے اپنے مذہب کو مت دیکھو, کیونکہ روحانی چیزیں اور دنیا کی جو سائنس ہے وہ کولیبوریٹ نہیں ہوئیں گی, نہیں ہوئیں گی. دنیا میں ایسی بہت سے واقعات بنتے ہیں کہ جو نہ سائنس سمجھ سکتی ہے نہ دماغ میں آتا ہے. پرانی باتیں چھوڑ دو, میں آپ کو چند برسوں کی بات کرتا ہوں. 10-12 سال ہوئے, ایک اسرائیلی یہودی لڑکا اسرائیل کے اندر آرمی کے اندر نوکر ہے, سولجر ہے. اس کا پہلا نام یوری ہے, بعد میں اس کا نام میں بھول گیا ہوں. اسرائیل میں 10-12 سال کی بات ہے. 18 سال کی عمر اس لڑکے کی اس وقت تھی. وہ کسی لوہے کو ہاتھ لگائے تو لوہا ٹیڑھا ہو جائے, چھری ہاتھ میں پکڑے تو چھری ٹیڑھی ہو جائے. جب یہ چرچا بہت ہو گئی اور اسرائیلی پریس کے اندر جب یہ سب باتیں نکلی, تو لندن کی بی بی سی والے 3 آدمی اس کو ملنے کے لیے گئے. تل اویو میں آ کے انہوں نے ملاقات کی, وہ بھی بڑے تعجب کرنے لگے. آنکھ سے جب دیکھا تو ان کو یقین آیا کہ یہ تو کوئی غیر معمولی چیز ہے, ما فوق الفطرت ہے. اس کو وہ لوگ لندن لے گئے. لندن بی بی سی کے اندر اس کا پروگرام انہوں نے ٹیلی وائز کیا. تقریباً 1 ملین گھروں کے اندر یورپ اور انگلینڈ کے اندر उन्होंने टीवी का जब प्रोग्राम बनाया तो जिन जिन घरों के अंदर टेलीविजन के अंदर लोग देख रहे हैं उनके हाथों के अंदर छुरी कांटे टेढ़े हो गए। हालांकि वो तो लड़का तो किधर बैठा है, बीबीसी लंदन की ऑफिस में बैठा है और यहां लोगों के घरों में टीवी को देख के छुरी कांटे, लोहे की चीजें, छुरी कांटे के अलावा और भी लोहे की चीजें टेढ़ी हो गई। साइंटिस्ट बुलाए गए, साइकियाट्रिस्ट बुलाए गए, साइकोलॉजिस्ट बुलाए गए, न्यूरोसर्जन्स बुलाए गए, साइकिक बुलाए गए, लोग इकट्ठे हो गए। क्या बात है कहते हैं मुझे पता नहीं, मैं तो ऑल ऑफ ए सडन अपने अंदर ये एक चीज पाता हूं कि लोहे को हाथ लगाता हूं तो वो नरम हो जाता है। कभी हम ये वाकया जो अभी का 10-12 साल का वाकया है ये कभी नहीं होता जो आज सारी दुनिया में मशहूर है। याद करो दाऊद अलैहिस्सलाम के लिए अल्लाह ने फरमाया कि उसके हाथों में हमने लोहे को नरम कर दिया, तो दाऊद अलैहिस्सलाम की बात सच निकली। कभी ये बात ना होती तो हमको ये शक होता कि दाऊद नबी लोहे को हाथ लगाते थे तो मोम की तरह नरम हो जाता था और वो जिस तरह चाहे उसको मरोड़ लेते थे, हमको कैसा ताज्जुब लगता था। मगर ये तो अभी हाजिर बात है। वो कहता है मुझे कुछ पता नहीं ये ताकत मुझ में कैसे आई और क्यों आई, मुझे इसके ऊपर कोई कंट्रोल नहीं। खुदा ताला की हस्ती जिस इंसान को चाहे अपने लिए इस्तेमाल कर सकती है। यहूदी भी खुदा के बंदे हैं, मुसलमान भी खुदा के बंदे हैं, हिंदू भी खुदा के बंदे हैं, ये चाइनीज जो खुदा को नहीं मानते मगर फिर भी बंदे तो खुदा के हैं ना, उनको भी पैदा उसने ही किया है। काफिर को भी उसने पैदा किया और रोजी देता है। खुदा जिसको चाहता है अपने लिए इस्तेमाल कर सकता है और करता है। गुरपीर सिंह कबीर जी ने 3 बरस की उम्र में मुर्दे को जिंदा किया। तो गुरपीर हसन कबीर दीन की जो रूहानी और नूरानी ताकत थी उनके बाप जानते थे। 2-3 साल के बाद पीर सदर दीन को ईरान जाना हुआ। पीर हसन कबीर दीन की 6 बरस की करीबन उम्र थी, 6 पूरे नहीं थे। किताबों के अंदर जो लिखा है उसका मैं हिसाब करता हूं तो तकरीबन 5 और 6 के दरमियान होती है। काफिला तैयार हुआ जिसके साथ पीर सदरदीन को जाना था। मुल्तान से सिंध का डेजर्ट क्रॉस करके बलूचिस्तान में घुस जाएं और वहां से ईरान चले जाएं। एक दिन पहले जब काफिला निकलने वाला था डे ब्रेक शाम के वक्त, पीर सदरदीन ने अपना सब सामान बांधा। अपनी बेगम से मिलके बाहर निकले तो पीर हसन कबीर दीन ने पूछा अब्बा कहां जाते हो, कि बेटे मैं इमाम के पास जाता हूं। दोनों पांव पकड़ लिए, टांगों से लिपट गए, मुझे साथ ले चलो। एक बाप ने देखा 6 बरस का बेटा पांव से चलना है, सिंध का रेगिस्तानी इलाका, बलोचिस्तान का रेगिस्तानी इलाका, ईरान का इलाका, ये 3-4-5 महीने की जो मुसाफरी है पांव से चलना है, मुझको इसको उठा के चलना पड़ेगा, बहुत मुश्किल होगी, पानी मिला नहीं मिला, खाना मिला नहीं मिला। तो यूहन सहवन ऐसा ही बाई नेचर इंसान की जो होती है। फिर सदरदीन ने कह दिया बेटे तुम छोटे हो, सफर की तकलीफ नहीं उठा सकोगे। पीर सदरदीन ने टांगे छोड़ दी और बहुत रोए। पीर हसन कबीर दीन अपने बाप की टांगे छोड़ दी और बहुत रोए। आप उसके पास गए। उस रात को सुबह काफिला जाता है, اور یہ جو رات تھی اس کے پہلے پیر صدر الدین کا دیدار بند ہو گیا. پیر صدر الدین کو ہر روز دیدار ہوتا تھا. یہ واقعہ پیر صدر الدین کی پیری جو میں ملنے سے پہلے کا ہے. جب آپ کا دیدار بند ہو گیا آپ بہت گھبرائے, مگر فوراً سمجھ گئے, ان کو بشارت ہوئی کہ تم نے اس کو چھوٹا کیوں کہا, تم کو اپنی بڑائی نظر آئی. گرپی صدر الدین رو پڑے, بہت عاجزی کی, حالانکہ وہ باپ تھے اور باپ بیٹے کے لیے بڑا ہے اور بیٹا باپ کے لیے چھوٹا ہے, لیکن پیر صدر الدین کو اس کی عظمت کا پتا تھا کہ میرے بیٹے کا روحانی درجہ کیا ہے. 3 برس پہلے اس نے مردے کو زندہ کیا ہے. پیر صدر الدین کو معلوم تھا, بھول ہو گئی. یہ بھول انسانی فطرت ہے, یہ گناہ نہیں. ہم جو یہ کہتے ہیں کہ ہمارے تمام نبی, ہمارے تمام امام, ہمارے تمام پیر معصوم ہیں, تو بالکل سچ بات ہے, وہ گناہ نہیں کرتے. لیکن انسانیت کے اندر ان کو جس طرح پیاس لگتی ہے, بھوک لگتی ہے, تھکاوٹ لگتی ہے, نیند کے محتاج ہیں, اسی طرح سے دینداروں انسانی فطرت کے تقاضے کی چھوٹی موٹی بھولیں ہو جاتی ہیں جو گناہ میں شامل نہیں ہیں. تو پیر صدر الدین کا دیدار بند ہو گیا. پیر صدر الدین نے خود اپنے گنانوں کے اندر ذکر کیا, اے میرے مومنوں, کہ تم فخر نہ کرو, بڑائی نہ کرو, غرور نہ کرو, پراؤڈ نہ بنو. مد اہنکار, مد کہتے ہیں خود کی مستی کو, میں اور کوئی نہیں. مد اہنکار نہ کیجیے. وچارو اپنے من, اپنے دل کے اندر اس چیز کا خیال رکھو, میرے کو, خود کو. پیر صدر الدین فرماتے ہیں کہ لوہے کی دیوار کھڑی ہو گئی, 6 مہینے اور 6 دن تک مجھے دیدار نصیب نہ ہوا. ایک چھوٹی سی بات کے لیے. ابھی پیر صدر الدین کو کیا یہ سزا ملی؟ حضرت زکریہ علیہ السلام کو درخت کے اندر ڈال کے اللہ نے چیرا ڈالا, کروت کے نیچے, آرے کے نیچے چیر ڈالے گئے. حضرت ایوب علیہ السلام کو کیڑے پڑ گئے. یونس علیہ السلام کو مچھی کے پیٹ کے اندر 3 دن رہنا پڑا. ابراہیم علیہ السلام کو آگ میں پھینکا گیا. اسماعیل علیہ السلام کے گلے پہ چھری پھیرائی گئی. اور کتنے بھی نبی ہیں, ان تمام نبیوں کو یہ جو مصیبتیں اور دکھ پڑے. رسول اکرم صلی اللہ علیہ وسلم نماز پڑھ رہے ہیں, ایک بدماش وحشی نے آ کے, اونٹ کی اوج تھی, اوج پیٹ کے اندر وہ جگہ ہے کہ جہاں گند اور گوں جمع ہوتا ہے, اونٹ کی اوج 2 آدمی اٹھا سکے اتنی وزندار گند سے بھری ہوئی رسول کے اوپر ڈال دی. نبی کریم نماز سجدے میں تھے, اوپر اوج گری گند سے بھری ہوئی, غلاظت اور کثافت سے, بدبو سے حضور علیہ السلام بے ہوش ہو گئے رسول اللہ. اور اوج پڑی ہے, پاؤں کی انگلیاں تھوڑی سی پنجا باہر رہ گیا. تھوڑی دیر اور ہوتی, ہو سکتا ہے سفوکیشن سے رسول اللہ گزر جاتے. حضرت امیر حمزہ نبی کے جو چاچا تھے, وہ شکار کر کے چلے آتے تھے, گھوڑے پہ بیٹھے ہیں, چلے آئے. بدبو بہت آنے لگی, اور یہ بات خانہ کعبہ کے پچھلی طرف ہوئی. ایسا گھوم کے دیکھا تو اوج پڑی تھی, دور سے دیکھ کے منہ پھرایا, مگر جلدی دیکھتے ہیں تو انگلیاں دکھ رہی تھی پاؤں کی. نزدیک آئے, نیزہ نکال کے اس کو ہٹایا تو خود کا بھتیجا اندر سے گر پڑا, بے ہوش ہو گئے تھے نبی. فوراً گھوڑے سے نیچے اترے, اسی طرح سے بے ہوش رسول اللہ کو گھوڑے پہ ڈالا, گھر لے کے آئے, بی بی فاطمہ کو سونپا. بی بی فاطمہ روتی جاتی ہیں اور پانی کے اندر کپڑا ڈال کے اپنے باپ کے بدن کو صاف کر رہی ہیں اور بد دعا کر رہی ہیں. تھوڑی دیر کے بعد رسول اکرم نے آنکھیں کھولی, ہوش آیا, تو جب ہی بد دعا کے لفظ بی بی فاطمہ کے منہ سے نکلے, حضور نے اس کے منہ پہ ہاتھ رکھ دیا, فاطمہ بد دعا مت کرو, ہم رحمت العالمین ہیں, ہمیں بد دعا نہیں کرنی. تمام نبیوں نے ایسے ایسی ان کو سختیاں ملی. اللہ قرآن پاک میں فرماتا ہے تمہیں کوئی دکھ ایسا نہیں جس میں تمہارا ہاتھ نہیں, مطلب کہ ہر دکھ کے تم خود ذمہ دار ہو. نبی نہیں, نبیوں نے جو کچھ بھی کیا, جو کچھ ان کے ساتھ ہوا وہ ایک پلاننگ تھی, اور انہوں نے گناہ نہیں کیے نہ انہوں نے غلطیاں کی کہ جن کی وجہ سے ان کو یہ سزائیں مل گئیں. انہوں نے تو یہ ہمارے لیے لیسن رکھے, سبق رکھے, تاکہ ہم کو سکھایا جائے, ہم اس میں سے سیکھ سکیں. تو پھر صدر الدین کا دیدار بند ہوا. آپ نے فرمایا مد اہنکار نہ کرو, کسی بھی طریقے کی مغروری مت کرو. اگر خدا نے علم دیا ہے تو علم کے اندر تم کو فخر آ جائے کہ میرے جیسا کوئی عالم نہیں. خدا نے پیسے دیے ہیں تو تم سمجھ بیٹھو میرے جیسا بھی کوئی نہیں. خدا نے طاقت دی ہے تو یہ سمجھ لو کہ بھی میرے جیسا کوئی نہیں. خدا کسی کو حسن دیتا ہے, کسی کو تندرستی دیتا ہے, کسی کو عزت دیتا ہے, کسی کو مال دیتا ہے, کسی کو عقل دیتا ہے, کسی کو بادشاہی دیتا ہے, کسی کو فقیری دیتا ہے. ہر لحاظ سے انسان کے دل کے اندر حلیمی اور نرمی اور عاجزی رہنی چاہیے. آشا جی چوتھی باری اے نہیں کچھ ہووے. پانچ باریوں کا پیرسن کبیر دین نے انت اکھاڑے میں ذکر کیا ہے. پہلی تین باریاں دعا کی ہیں, یہ چوتھی باری عجز و انکساری. آشا جی چوتھی باری نہیں کچھ ہووے, نیتو نیت کروی ودھائی جی. گر نر تھی تمہیں ہے تجے راکھوں, گر نر تھی تمہیں ہے تجے راکھوں, تو رے سو گر نر نے سا تہاری آنا تے جو سوامی شایا نا تے جو انت مولا جانے جی. اپنے آپ کو کچھ مت سمجھو, حلیمی اور نرمی, ذرا سی بھی بڑائی ملے گی تو ہمارا سر اوپر سے مارا جائے گا, لیکن ہمارا سر اگر جھکا رہے گا تو مولا نیچے ہاتھ داڑھی میں ڈال کے اٹھائے گا, لیکن ہم اونچا سر کریں گے تو اوپر سے مارے گا. مطلب کہ غرور اس کا سر نیچا ہے, لیکن ہم نے مولا کے پاؤں پہ رکھ دیا تو وہ تمہیں اٹھا کے گلے لگائے گا. کوئی بھی طریقے کی اگر کوئی آدمی خدمت کر رہا ہے اور وہ یہ سمجھتا ہے کہ بس جماعت خانے کی یہ خدمت میرے بغیر نہیں چل سکتی, تو یاد رکھو دنیا کے اندر 124,000 نبی بھی آ کے گزر گئے, شہنشاہ وغیرہ سب چلے گئے. ایک چھوٹی سی بات ہے بہت سمجھنے جیسے. ابیسینیا کا بادشاہ جس کو ملٹری والوں نے کو کر کے نکال دیا ہیلی سیلاسی. دار السلام آیا کچھ 15 برس پہلے, اس کو میں نے بہت نزدیک سے دیکھا. اس بادشاہ نے اپنی ساس کو مروا کے تخت پہ قبضہ کیا تھا. ہیلی سیلاسی کی جو ساس تھی وہ اس وقت ایمپرس تھی, ایبیسینیا ایتھیوپیا جس کو کہتے ہیں آج, ادیس ابابا اس کا کیپیٹل سٹی ہے. راج پہ آیا 1936 کے اندر, موسولینی نے ایتھیوپیا کے اوپر قبضہ کیا تو یہ اپنی فیملی کو لے کے بھاگ کے لندن چلا گیا اور وہاں بوٹوں کی دکان کھولی اس شہنشاہ نے. لڑائی ختم ہو گئی, ہٹلر بھی مارا گیا اور موسولینی بھی مارا گیا, تو برٹش نے اور الائیڈز نے مل کے اس کو واپس انسٹال کیا. میں اس کی ہسٹری میں پڑھنا نہیں چاہتا, مجھے تو ایک چھوٹی سی مثال دینی ہے آپ کے لیے. اس نے جو اپنی رعیت کے اوپر ظلم کیے اس کا انجام آہستہ آہستہ یہ آیا کہ جب کو ہوا, اور یہی جو آج کا ایتھیوپیا کا پریسیڈنٹ ہے ہیلی سیلاسی مریم, اس نے یہ اس کا رشتہ دار ہے, اور انہوں نے ابھی سوشلسٹ گورنمنٹ بنائی, رشیا کے دوست ہیں. امپرر ہیلی سیلاسی جو یہ دعویٰ کرتا تھا کہ وہ کوپٹک چرچ کا سب سے بڑا آدمی ہے اور اس کو خدا کے اوتار کے طور کے اوپر بہت سے افریقن مانتے تھے, اس کو انہوں نے مٹی کے ایک چھوٹے سے جھونپڑے میں رکھا اور ایک پلیٹ کے اندر کھانا دیتے تھے, وہ اور اس کا کتا ساتھ کھاتے تھے. مٹی کے اس مکان کے اندر اس کو رکھا گیا شہنشاہ, لیکن زمین کے اوپر مٹی کے سوا کوئی فرش نہیں تھا, ایک چادر بھی نہیں تھی. اس حالت میں وہ گزر گیا. عبرت کی جگہ ہیں. پیر شمس ماں باپ من سمجھانی کے اندر ایک قصہ لکھتے ہیں. پیر شمس کے دو چیلے تھے, سور بھان اور چندر بھان, یہ دو ان کے حضوری نوکر تھے. چندر بھان اور سور بھان بہت عابد تھے, بھگت تھے, اور پیر شمس نے ان کی بہت تعریف لکھی ہے. یہ دونوں بھائی تھے, سورج بھان بڑا تھا, چندر بھان چھوٹا تھا, مگر چھوٹا جو چندر بھان تھا وہ بہت ہوشیار اور چالاک تھا. پیر شمس کے ساتھ ایک دفعہ سفر پہ گئے, یہ مڈل ایسٹ کا سفر تھا. یہ سفر افغانستان سے ایران جاتے وقت ملا. راہ میں ایک جگہ آتی ہے جس کو پیر شمس نے سمیا نام لکھا ہے. شہر کے باہر جب ہی پہنچے تو پیر شمس کی نظر پڑی ایک کھوپڑی پڑی تھی, تو چندر بھان کو کہا کہ دیکھو یہ لگتا کوئی انسانی کھوپڑی ہے. کہتے ہاں صاحب لگتا ہے, اس کے اوپر گوشت ماس کچھ نہ تھا. فرمایا تھوڑا پانی لاؤ. چندر بھان پانی لے کے آیا. پیر شمس نے اس کھوپڑی کو چھانٹا دیا اور پوچھا کہ اے کھوپڑی تو کون ہے؟ کہتا یا پیر میں اس شہر سمیا کا بادشاہ ہوں. اچھا تو تیرا یہ حال؟ کہتے ہاں سرکار میں بہت ظلم کیا کرتا تھا, میں بہت مغرور تھا, میں اپنے جیسا کسی اور کو نہیں سمجھتا تھا, خدا تعالی کی ہستی سے میں بالکل بے بہرا ہو گیا, غافل ہو گیا. اللہ نے مجھ کو سزا دی, میں جب مر گیا تو بڑی دھوم دھام سے مجھ کو دفن کیا گیا. یا پیر صاحب اندر مجھ کو بہت سزا ملی, میرا گوشت اور چمڑا کھایا گیا, कीड़े मकोड़े खा गए, गल सड़ गया। इस शहर की जो गायें और भैंसें हैं वो सुबह के वक्त चरने के लिए जंगल में जाती हैं और शाम को जंगल में से चर के अपने अपने घरों को शहर में जाती हैं। इनके आने जाने से मेरी कमर जो थी वो आहिस्ता 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 खुलने लगी खुलने लगी, और एक दिन किसी एक गाय के ठोकर से मेरी खोपड़ी बाहर निकल आई। या पीर साहब, ये गायें भैंसें जब सुबह के वक्त निकलती हैं तो मेरे सिर को खोपड़ी को ठोकर मारती मारती जंगल की तरफ ले जाती हैं, और जब जंगल से शाम के वक्त ये अपने घर को वापस जाती हैं तो मैं उनकी ठोकरों के पांव की ठोकरों से ये दरिया इधर शहर के किनारे पे आ जाता हूँ। हर रोज सुबह ऐसा होता है कि सुबह से शाम तक मुझे ठोकरें लगती रहती हैं। शमस लिखते हैं कि ऐ मोमिनो, ऐ चंद्रभान, देखा इंसान की हालत कि खुदा ताला मौत के बाद भी उसे सजा देता है। खोपड़ी के अंदर जीव तो नहीं है तो सजा किसको, और खोपड़ी को मार डालो, जला डालो, कूट डालो तो सजा किसको, मगर जिसकी वो खोपड़ी है उस रूह को तो ये पता है। आप एक मकान में रहते हो, दो चार बरस के बाद बेच के चले जाओ और किसी दिन उस मकान के सामने से निकले तो आपको याद आएगा ये मेरा मकान था, है ना। इस तरह हमने ये कई मकान बदले हैं, ये मकान कोई पहला नहीं, ऐसे तो कई मकान ये बदले हैं, ये बदन कितने बदले हैं हमने, ये हमारी पहली जिंदगी नहीं, ऐसी बहुत सी जिंदगियां हम घुमा फिरा के चले आए हैं। और आज जो कुछ भी हैं हम इस जिंदगी के अंदर दीनदारों, वो तीन चीजों से बनती है। एक तो हमारी पास्ट, हमारे कर्म, हमारे आमाल, और ये हकीकत है, ये बिल्कुल सच है कि ये हमारा पहला जीवन नहीं, हम पीछे से पास्ट से घूम के आए हैं। दूसरी चीज, हमारे मां बाप ने हमारे लिए कुछ दुआएं की हैं या हमको अच्छी तालीम दी है। और तीसरी चीज, हम जो अब दुनिया में कर रहे हैं, हमारी पास्ट लाइफ, हमारे पेरेंट्स की हमारे लिए भलाइयां वगैरह, और आज हमारे खुद के आमाल, ये तीन चीजें मिलके हमारी किस्मत बनाती हैं, इससे हमारा फ्यूचर बनता है। 1960 की दिसंबर में, 1960 के दिसंबर में मैं साउथ अफ्रीका में था। एक दिन सुबह के वक्त बहुत से पेपर्स ले आए जहां मैं ठहरा था, काउंट खोजा के घर पे बहुत से पेपर्स वगैरह आए, उसके अंदर इलस्ट्रेटेड वीकली था, मैंने वो निकाला। इलस्ट्रेटेड वीकली मैगजीन है, बॉम्बे में छपता है कई साल से, बहुत पुराना और अच्छी चीज है। तो देखते देखते जब भी मैं सेंटर पेज पे पढ़ा, दो साइड के ऊपर दो फोटोज थी, एक तरफ क्वीन एलिजाबेथ है, इसके घर में एक बच्चा पैदा हुआ है, गोद में उठाया है। इस पिक्चर के सामने एक और फकीर औरत की, भिखारन की फोटो है कि बॉम्बे के एक फुटपाथ के ऊपर उसको बच्चा हुआ है, वो बच्चा के जो बकिंगम पैलेस में पैदा हुआ है, डॉक्टर, नर्सें, हर तरह का साजो सामान, हर तरह की इज्जत और हर तरह की उसकी मदद मिल रही है। मिडवाइफ हैं, डॉक्टर हैं, नर्सें हैं, दवा दारू है, सब तरह की उसको सहूलतें हैं, और ये बच्चा बॉम्बे की फुटपाथ के ऊपर है कि ना डॉक्टर मिला, ना उसको कोई मिडवाइफ मिली, ना कोई नर्स मिली, खुद ही बिचारी ने अपनी नाल पत्थर के साथ काट के बच्चे को उसी झूने पुराने गंदे कपड़े के अंदर लपेट के बैठ गई। दो मिनट ख्याल करो, क्या ये अल्लाह ने जुल्म किया? सोचो, मैं आपसे सवाल करता हूं कि अल्लाह ने क्वीन एलिजाबेथ के साथ फेवर की और इस भिखारन के ऊपर जुल्म किया कि इसको फुटपाथ के ऊपर बच्चा पैदा कर दिया और उसको नाल काटने के लिए, यानी वो जो डूटी के अंदर से जो बच्चे की नाड़ आती है, अम्बिलिकल कॉर्ड जो है उसको काटने के लिए उसके पास कोई कैंची भी नहीं। उसके पास वही गंदा कपड़ा है जिसने उसने कभी धोया भी नहीं। अल्लाह का जुल्म है? अस्तग़फ़रुल्लाह। नहीं दीनदारों, मेरा यह मतलब नहीं अल्लाह जुल्म करता है। अल्लाह सुबहान पाक है, अल्लाह कभी जालिम नहीं होता। और अगर अल्लाह जालिम नहीं तो फिर यह हालत क्यों है? आपको मालूम हो, मैंने किसी वाइज में जिक्र किया है, 400 करोड़ आदमी आज दुनिया में है, ज्यादा हो गए हैं, 400 करोड़ तो गए साल थे, 4 अरब आदमी है दुनिया में, 4 बिलियन। वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन जो यूनाइटेड नेशंस की है, मैंने आपको कहा वो लोग हर साल एक रिपोर्ट निकालते हैं मगर 2 बरस पीछे होते हैं। 82 में 80 की रिपोर्ट निकली है। आप उनकी सारी दुनिया की हालत का हिसाब किया कभी? पढ़ा है कि दुनिया के अंदर 40 करोड़ आदमी हैं कि जो भूखे रहते हैं, एक टक भी, एक वक्त भी उनको पेट भर के खाना नहीं मिलता। बहुत बरस पहले 67 की बात करता हूं, 15 साल हो गए, मैं अहमदाबाद गया, बंबई से अहमदाबाद, अपनी बड़ी जमात है उधर, गुप्ती जमात खाना भी है, अपना खोजा जमात खाना भी है और मोमना जमात खाना भी है, 3 जमात खाने हैं। तो एक दिन मैं सुबह निकला, केले देख के दिल भर आया मेरा, बहुत दिनों से केले नहीं खाए, मैंने पैसे दिए, 10-12 केले का लूम लिया। मैं रह न सका कि होटल में जाके खाऊं, मैंने एक केला छीला, केला खा के उसका छिलका फेंका तो ये दोनों लड़के उसके ऊपर गिर पड़े, थोड़ा उसने खींचा, थोड़ा उसने खींचा और उन्होंने वो छिलका खाना शुरू किया। मेरे गले के अंदर वो केले का थोड़ा टुकड़ा अटक गया, मेरी आंखों में आंसू आ गए। या मौला, ये हालत है उनकी। हालत देख के, जिस आजजी से उन्होंने मेरी तरफ देखा, मैंने आंखें देख फिरा ली, मैं बर्दाश्त न कर सका, वो बाकी के केले उनको दे के मैं चला गया। दुनिया के अंदर ऐसे लोग हैं आज हिंदुस्तान के अंदर कि ये जो डस्टबिन है ना, गार्बेज के अंदर हाथ डाल के ढूंढते हैं। अरे आपको मालूम शायद नहीं होगा कि हिंदुस्तान के अंदर गाय बकरी जो छेन करते हैं, गोबर करते हैं हिंदुस्तान के अंदर, उस गोबर के अंदर से उंगलियां डाल के वो दाने के जो पचते नहीं और सारे रह जाते हैं, वो गोबर में से दाने निकाल के पानी से धो के लोग खाते हैं। अब मुझे बताओ कि अगर वो रब्बुल आलमीन की जात जिसने जमीन आसमान पैदा किया और रोजी रिजक देने का उसने वादा किया है कि मैं तमाम आलिमों का रब हूं, क्या वो जुल्म कर रहा है इन बच्चों के ऊपर? क्या खुदा जुल्म कर रहा है? अगर आप ये मानते हो तो काफर हो गए। अगर आपका ये ख्याल है कि ये अल्लाह जुल्म कर रहा है तो आप काफर हो गए। आप मजहब में से तो नहीं लेकिन इस्लाम में से निकल गए। लेकिन जो कभी आप अल्लाह को जालिम नहीं मानते हो और मोमिन हो, तो मुझको इसका जवाब दो कि ये बच्चों की हालत ऐसी क्यों? एक ही जवाब है, उनके आमाल। भाई वो आमाल कब किए? पास्ट लाइफ में। अभी मैं इधर आने से पहले एक दिन मैं एम्स्टर्डम में ठहरा, तो एम्स्टर्डम में होटल में बैठे बैठे कुछ मैगजीन देखते देखते 8-10 फोटोज मैंने देखी, छोटे छोटे बच्चे हैं, ऐसी दवाइयां उनकी माओं ने खाई कि जिसकी वजह से उन बच्चों के इधर तक लिम्स नहीं है, यानी दोनों हाथ कंधे से नहीं है,
और दोनों पांव भी नहीं है, यहां सिर्फ ये टोर्सो है और ऊपर मुंह है। अब उस बच्चे की हालत क्या, वो कैसे पलेगा और बड़ा होएगा तो खाएगा कैसे? आज दुनिया के अंदर इस कदर बदियां हैं, इतनी बुराइयां हैं, इतने दुख हैं, इतनी आफतें हैं, इंसान के ऊपर इतना कुछ हो रहा है और फिर खुदा आंख बंद करके आराम से बैठा है। कई लोग महज इस हकीकत को, इस प्रॉब्लम को सॉल्व नहीं कर सकते तो वो खुदा से बेईमान हो जाते हैं, मगर नहीं समझते कि ये चीजें लाखों साल से जितने भी नबी हैं, जितने भी दीन हैं, हमको बताते चले आए हैं कि नेक बनो, अच्छे बनो, दूसरे का भला करो, दुख बर्दाश्त कर लो, मगरूर न बनो, खैरात करो, तुम अपनी कमानी में से दूसरे को हिस्सादार बनाओ, कंजूस न बनो, बदमाशी न करो, गुनाह न करो, सब कुछ बताया है, हर जमाने के अंदर बताया है। हम मानते नहीं, फिर हमको सजा मिलती है और जब सजा मिलती है तो फिर हम खुदा के ऊपर तोहमत लगाते हैं, इल्जाम लगाते हैं, अल्लाह ने ऐसा किया, अल्लाह ने क्यों किया। मगर हमारे आमाल हैं। अल्लाह बहुत दफा फरमा चुका है कि कोई दुख ऐसा नहीं कि जिसमें तुम्हारा हाथ नहीं। कोई भी काम करने से पहले ये ख्याल कर लो कि हर एक्शन का रिएक्शन होता है, भला तुमने जो एक्शन किया है उसके रिएक्शन का ख्याल किया। मैंने अपनी आवाजों के अंदर जिक्र किया है, बहुत बरस हुए और मुझे एक लड़के ने कहा कि उसने मेरी ये वाकया मेरी टेप में सुना है, किधर बहुत बरस पहले मैंने किसी टेप में अपनी आवाज में ये बात कही। छोटा था, हम 8 लड़के थे, हमारे अंदर एक रिंग लीडर था, उसका नाम था हमीद। हमारे से वो बड़ा भी था और ताकत वाला भी था, और छोटे बच्चों की ऐसी 7-8 बरस की हमारी उम्र थी, तो हमने ऐसी टोली मंडली बनाई थी, इकट्ठे पैसे करके खाते थे, किसी को 2 पैसे मिलते थे, किसी को 1 पैसा मिलता था, तो सब पैसे हम पूल करते थे और खाते थे। और हमारे स्कूल के पीछे बगीचा था, वहां हम चोरी भी करते थे फलों की। तो ये जो हमीद था, ताकत वाला था, हम मिलके जब ही निकले तो कोई दूसरा लड़का होए ना, खामखा कोई बात नहीं, चीत नहीं, कुछ नहीं, वो बेचारा नजदीक से गुजर रहा है, पांव रख के उसको गिरा देवे, उसको कभी मार देवे, टोपी उठा लेवे। मैंने कहा हमीद, उसने ना तुझे गाली निकाली, तेरी तरफ देखा भी नहीं और तू उसको मार रहा है। अच्छा, हमारी ये हालत फिर थोड़ी जरा चली। मैं तो हर रोज जमात खाने जाऊं, मेरे मां बाप का मुझ पे इन्फ्लुएंस, मेरे मजहब का इन्फ्लुएंस, मैंने थोड़े टाइम के बाद उसकी दोस्ती छोड़ दी, मगर उसका वो काम जारी रहा। फिर तो हम बड़े हो गए, स्कूल भी बदले गए। चलो 1963 में मैं इंडिया गया, अफ्रीका से 14 बरस के बाद मैं अमृतसर गया, लाहौर गया, 14 साल के बाद। और ये 14 साल के बाद मेरी भी शादी हो गई, बच्चे हुए, उसके उधर भी मुझको वो हमीद याद था, उसके खत पत्र आते जाते थे। मैं लाहौर गया, घूमते ढूंढते उसके घर पे पहुंचा, दरवाजा खटखटाया, अंदर से एक औरत निकली। मैंने कहा ये हमीद शरीफ का घर है? कहने लगी जी हाँ, आप कौन है? मैंने कहा मैं अफ्रीका से आया हूं। आप है अबू अली साहब? बोला हाँ। आइए आइए अंदर आइए। और उसकी आंखों में आंसू देखे, अंदर गया तो पलंग के ऊपर सोया हुआ था। मुझे देख के मुझे छाती से लगाया, बहुत रोया। मैंने देखा उसको लकवा हो गया था, आधा सारा बदन, पांव से लेके एक आंख एक कान, मुंह भी टेढ़ा हो गया, हाथ उठा नहीं सकता था। दाएं हाथ से मुझे उसने प्यार किया, बहुत रोया, धाड़े मार के रोया, अबू तेरे को याद है मैं इस हाथ से मारा करता था लोगों को, आज मैं इस हाथ से खाना नहीं खा सकता। सच बात है, खुदा किसी को छोड़ता नहीं, किसी को नहीं छोड़ता। خدا سے ڈرنے کی بات نہیں، اپنے اعمال سے ڈرو. خدا تو رحم کا دریا ہے، وہ رحمت کرتا ہے لیکن ہم اس کی رحمت کے نزدیک نہیں جاتے. اگر کوئی بھول ہو گئی اور ہم کہیں یا مولا میرے سے گناہ ہو گئے، تو بخشنہار ہے، خدا معاف کر دیتا ہے. لیکن کبھی پچھتاوا نہیں کیا اور اپنے آپ میں یہ رہے کہ نہیں میں نے جو کیا وہ برابر کیا ہے، تو پھر وہ پیٹتا ہے، اس کی کوئی دوا نہیں، خدا کے مارنے کی کوئی دوا نہیں. وہ جب پیٹتا ہے تو کوئی چھڑا نہیں سکتا، اور وہ جب کھڑا ہوتا ہے تو کوئی مار نہیں سکتا. اپنے اعمال سے بہت ڈرو، مد اہنکار نہ کیجیے کسی بھی طریقے کی، کوئی بھی طرح کی. کبھی مغروری نہیں کرنا، کبھی دوسرے کو اپنے سے نیچا اور ہلکا نہیں سمجھنا. کسی کو نفرت کی نظر سے مت دیکھو، کسی کو خراب مت سمجھو. خود کے اندر رہو دیندارو، یہ دنیا بہت بڑی ہے، یہ زندگی ہماری شاید آخری زندگی بھی نہیں ہے. ہو سکتا ہے ہم کو مرنے کے بعد واپس آنا پڑے، ہو سکتا ہے ہم واپس نہ آئیں تو ہم کو ادھر رہ کے ہمیں سزا ملنی چاہے، تو خدا دے گا. ہمارے پیروں نے ہمیں بتایا ہے کہ 6 قسم کے لوگ ہیں جن کو نجات نہیں ملتی، اور ایک دن سے لے کے 5000 سال تک اس کو سزا ملتی ہے. ہمارے مذہب کے اندر وہ چیزیں ہیں. دیکھو اپنا اسماعیلی مذہب دیکھو، آپ نے اسماعیلی مذہب کو اختیار کیا ہے، حضر امام کی بیعت کی ہے. دوسرے مذہب کی باتیں آپ اپنے مذہب کے ساتھ مکس کرتے ہو تو آپ اپنے مذہب سے دغا بازی کرتے ہو، آپ فریب کرتے ہو. اگر اسماعیلی مذہب پسند نہیں تو ہمارے مولا فرمایا دروازے کھلے ہیں، جاؤ کسی بھی مذہب میں جاؤ، لیکن اسماعیلی مذہب میں رہنا ہے تو اسماعیلی مذہب کے طریقے پہ چلو. آپ شادی کر کے اپنی عورت کو گھر پہ رکھتے ہو اور ویشیا اور انڈیوں میں جاتے ہو، وہ تو ٹھیک نہیں، مجھے معاف کرنا ان لفظوں سے. اس آدمی کا یہی حال ہے کہ جس نے مذہب میں بیعت کی اور دوسرے مذہبوں کے اوپر عمل کرتا ہے، وہ ایسا ہی ہے کہ جو اپنی عورت کے ساتھ دغا بازی کر رہا ہے، زنا کر رہا ہے. حضر امام کے مذہب میں رہ کے حضر امام کی باتیں سنو اور اس کے فرمان پہ چلو. لوگ کیا کہتے ہیں، ہمیں اس سے کوئی تعلق نہیں، آپ کا بیٹا پیسے کی حاجت آ گئی اور پڑوسی کو جا کے کہے کہ مجھ کو 1 ڈالر دو، تو اور ہر روز پڑوسی کے پاس جا کے 1-2 ڈالر لے آوے اور آپ کو پتہ لگے تو آپ کو اچھا لگے میرے بیٹے، اور دوسروں سے خیروں سے مانگتے ہو. تو حضر امام بھی دیکھتا ہے، بیعت تم نے میرے سے کی، میرے مذہب پہ چلنے کا تم نے وعدہ کیا، اور دوسرے مذہبوں کا تم خیال کر کے ان کے اوپر تم اپنا ایمان جمع رہے ہو، تو یہ تو دو باپ کے بیٹے ہونے کی بات ہے. اسماعیلی مذہب ہم کو بالکل سیدھی راہ پہ چلاتا ہے، یا اس طرف ہو جاؤ یا اس طرف ہو جاؤ، ادھر بھی ہاتھ رکھنا ادھر بھی ہاتھ رکھنا. ہمارا مذہب اجازت نہیں دیتا. اسماعیلی مذہب نے ہمیں بتایا ہے کہ یہ تمہاری زندگی نہ تو پہلی ہے نہ آخری ہے. اگر یہ آخری زندگی نہیں ہے تو مرنے کے بعد بھی ہمیں خدا تعالی کی ہستی سے انکار نہیں ہو سکتا. خدا ہے، موت کے بعد بھی سزا دے سکتا ہے، موت سے پہلے بھی ہمیں سزا دے سکتا ہے، اور خدا کی سزائیں ہیں، قرآن پاک اس چیز سے بھرا ہوا ہے. اور اس کے لیے پھر خدا تعالی نے ساتھ یہ بھی کہہ دیا، میں نے اپنے اوپر، اللہ فرماتا ہے، میں نے اپنے اوپر رحمت لازم کر لی ہے. خدا نے خود پہ اپنی رحمت کو لازم کر لیا ہے، یعنی ہمارے لیے اتنا آسان کر دیا. ارے گناہ ہو گیا تو اس کے حضور میں سر جھکا کے کہو یا مولا میرے سے گناہ ہو گیا، توبو اللہ توبہ تو نسو، ایسی توبہ کرو جیسی نسو نے توبہ کی. نسو نے ایک دفعہ توبہ کی، फिर जिंदगी भर वो गुनाह रिपीट नहीं किया। अरबी जबान का जो लफ्ज तौबा है उसका मतलब प्रॉमिस कि मैं फिर नहीं करूंगा। मुआफ कर देने को तौबा नहीं कहते, उसके लिए इस्तगफार है कि भाई इस्तगफार का मतलब है कि खुदा के पास से गुनाह की मुआफी मांगो। लेकिन लफ्ज तौबा जो है, तौबा का मतलब प्रॉमिस करता हूं फिर नहीं करूंगा, उसका नाम तौबा है। लेकिन हम तौबा को समझते हैं गुनाह की मुआफी नहीं दीनदारों, उसके लिए इस्तगफार है, अस्तगफरुल्लाह रब्बी व अतूबु अलैह, ऐ अल्लाह मुझको तू मुआफ कर दे, मेरे पालने वाले मैं प्रॉमिस करता हूं कि फिर मैं ये गुनाह नहीं करूंगा। कितना डिफरेंस है। तो खुदा मुआफ जरूर करता है, लेकिन अगर हमने खुदा के हुजूर में मुआफी मांग के फिर वही गुनाह किया तो तौबा ना रही, प्रॉमिस टूट गया, हमने प्रॉमिस तोड़ दिया तो अल्लाह ने भी प्रॉमिस तोड़ दिया। अल्लाह फरमाता है अल्लाह खैरुल माकरीन है, जो मकर करते हैं तो अल्लाह भी उनके सामने मकर करता है, लेकिन अल्लाह का मकर अच्छा है, उनका मकर खराब है। अल्लाह सजा देता है हमारे गुनाहों की वजह से, अपनी बड़ाई दिखाने के लिए अल्लाह सजा नहीं देता। लेकिन हमने कभी गुनाह करके मुआफी मांग ली और हम अपने आमाल की सजा से डर गए, और आमाल की सजा जरूर मिलेगी, आमाल की जजा भी मिलती है, तो खुदा ताला हमारी हालत से वाकिफ है। हम अंदर क्या हैं खुदा जानता है, हम बाहर क्या हैं खुदा जानता है, हमारी नीयत के ऊपर उस चीज का बहुत बड़ा दारोमदार है नीयत। अगर नीयत अच्छी है तो सब कुछ अच्छा है। मौला अली अलैहिस्सलाम खिलाफत का जमाना था, मस्जिद के अंदर नमाज हो चुकी और सरकार, ये कूफे का जिक्र है, मस्जिद के बाहर बैठे थे, असहाब बैठे थे, बातें हो रही थी, एक बिदवी ऊंट के ऊपर भागा भागा चला आया, जब उसने देखा नजदीक मस्जिद है तो जल्दी से नीचे उतरा, ऊंट को यूं ही छोड़ा और वुजू किए बगैर मस्जिद के अंदर से झाके खड़ा हो गया, और इतनी जल्दी से उसने नमाज पढ़ी कि अली अलैहिस्सलाम के असहाब देखने लगे। वो जल्दी से बाहर निकला, सलाम करके ऊंट पे बैठा और भाग गया। एक आदमी कहता है या मौला देखा ना, उसने वुजू किया ना अच्छी तरह नमाज पढ़ी, नमाज यूं पढ़ी कि जैसे उसने एक रकात पढ़ी होवे और यूं ही भाग गया। मौला ने फरमाया तेरे पास घोड़ा है? कहते हां साहब, जाओ उसको बुला के लाओ। वो गया घोड़ा लेके उसके पीछे, जब वो ले आया तो मौला ने कहा कहां के आए हो? कि फलानी जगह से। कहां जाते हो? सरकार वहां जाता हूं। उसका शहर काफी दूर था। ये तुमने नमाज पढ़ी कि तुमने कोई मजाक किया? जाओ जल्दी से अच्छी तरह से नमाज पढ़ो। तो बेचारा गया, पानी लिया, वुजू किया, अंदर गया, नमाज पढ़ी, काफी देर तक पढ़ के बाहर आया। मौला को कहता अभी मैं जाऊं? आपने फरमाया बैठ, तुम मुझको बताओ पहली नमाज अच्छी थी कि ये अच्छी? सब असहाब बैठे हैं। कहते या मौला आप गुस्सा करोगे, इसके लिए मैं कुछ नहीं बोलता। नहीं, मैं तेरे मुआफ करता हूं, क्या है सच बोलो। कहते सरकार पहली नमाज अच्छी थी। क्यों? वो मैंने मन से पढ़ी थी, फर्ज समझ से पढ़ी थी, अल्लाह को याद करके पढ़ी थी, और ये दूसरी नमाज आपके डर से पढ़ी है। तो मौला अली ने फरमाया देखा अल्लाह को नियत पसंद है। तुम हाथ ऊंचे करो, नीचे करो, घुटने ऊंचे करो, या तुम हाय ऊंच बैठ करो, खुदा ताला को तुम्हारी इन हरकतों से कुछ नहीं, वो तो तुम्हारे दिल से वाकफियत कर रखता है। इसी तरह से हमारे तमाम आमाल, हमारी नीयतें अगर साफ हैं, पाक हैं, फिर हमसे भूल हो जाती तो खुदा हमें मुआफ करता है। दिनदारो, मौला आपको सुखी आबाद करे, नेक उम्मीदें पूरी करे, हर गुनाह से बचावे, हर बदी से बचावे, नाफरमानी से बचावे। मौला आपका ईमान हमेशा ज्यादा करता रहे। मौला हमेशा आपको अपनी पनाह छतर छाया में रखे। मौला आपको दीन दुनिया के अंदर सुखी आबाद करे, आपकी तमाम आफतें बलाएं दूर करे, आपकी मुश्किलें आसान करे, आपके तमाम जितने भी प्रॉब्लम्स हैं उनको सॉल्व करे। मौला आपको दीन दुनिया के अंदर आपकी कुटुम कबीले के अंदर सुखी आबादी के साथ मोहब्बत इत्तेफाक देवे, जहर बातुन दीदार नसीब करे।
खाना वदान, खाना वदान, मौला ईमान दीदार।